नमस्कार। अनौपचारिक क्षेत्र सेवा केंद्र इन्सेक प्रदेश 2 को साप्ताहिक प्रस्तुति मानवाधिकार शिक्षा रेडियो कार्यक्रम को 59 अंकमा यहाँहरुलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएम 105 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। सामाजिक सुरक्षा भनेको मानवाधिकार र व्यक्तिगत स्वतन्त्रता उल्लङ्घन नगरी राष्ट्रले आफ्ना जनतालाई सुरक्षा दिन सक्ने प्रणाली हो। यस अन्तर्गत बाल बालिका, वयस्क, ज्येष्ठ नागरिक सबैको मानवाधिकार जोडिएको हुन्छ। आजको कार्यक्रममा हामी नेपालको संविधान 2072 भाग 3 धारा 43 उल्लेख गरिएको सामाजिक सुरक्षाको अधिकारका बारेमा कुराकानी गर्नेछौ। त्यसैले कार्यक्रम अवधिभर सुनेर हामीलाई साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि यहाँहरूको महत्वपूर्ण राय, सल्लाह र सुझाव पठाएर हामीलाई सहयोग गर्नुहोला।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्। खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाच्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
नेपालको संविधान 2072 धारा 43 आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख छ। सामाजिक सुरक्षा ऐन 2075 र सामाजिक सुरक्षा नियमावली 2076 नागरिकहरूको सामाजिक सुरक्षाको हकलाई संरक्षण प्रदान गरेका छन्। कोरोना महामारीले नेपाल लगायत विश्वका अधिकांश राष्ट्रहरू प्रभावित भएका छन्, जसकारण अर्थतन्त्र र जीवनशैली सँगसँगै नागरिकहरूको सामाजिक सुरक्षाको क्षेत्र पनि प्रभावित देखिन्छ। तर सामाजिक सुरक्षाको ग्यारेन्टी भएका देशमा नागरिकहरूको जीवन रक्षाका लागि बेरोजगारी र भोकमरी सिर्जना हुनु हुँदैन। आम सर्वसाधारणलाई सुखी, खुशी र स्वतन्त्र जीवन यापन गर्न शिक्षा र स्वास्थ्य जतिकै महत्वपूर्ण विषय हो सामाजिक सुरक्षा। बलियो सामाजिक सुरक्षा नीतिले हरेक नागरिकलाई निर्धक्कसँग जीवन जिउन सघाउँछ। संयुक्त राष्ट्र संघको मानवाधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रमा राज्यले आफ्ना नागरिकलाई शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता आधारभूत सेवा दिनै पर्ने उल्लेख गरिएको छ। शिक्षा र स्वास्थ्य बाहेक सामाजिक सुरक्षालाई पनि उत्तिकै महत्व दिनु आवश्यक छ, किनभने आधारभूत सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक र मानवाधिकारका तथा घाँस, बाँस र कपास नागरिकको नैसर्गिक अधिकार हो। सामाजिक सुरक्षाको मुख्य आधार भनेको आर्थिक वृद्धि र रोजगारी नै हो। जबसम्म देशमा राम्रो रोजगारीको अवसर हुँदैन, तबसम्म आर्थिक वृद्धि र सामाजिक सुरक्षाका आधार निर्माण गर्न कठिन हुन्छ। सामाजिक सुरक्षाको प्रत्याभूतिले नागरिकलाई बढी इमानदार र उत्पादनशील मात्र बनाउँदैन, सुखी र खुशी पनि बनाउँछ। सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत शिशु सुरक्षा भत्ता, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी, सामाजिक बीमा सम्बन्धी अनिवार्यता, बेरोजगारहरूको सुरक्षा, अशक्तहरूको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्दछ।
कोरोना भाइरस COVID-19 बारेमा जान्नै पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो, जुन जनावर र मानिस दुवैमा पाइन्छ।
कोभिड-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा कोभिड 19 को हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
कोभिड 19 कसरी फैलिन्छ?
कोभिड 19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। कोभिड 19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
कोभिड 19 को संक्रमणबाट को बढी जोखिममा छ?
कोभिड 19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
कोभिड 19 को उपचार के हो?
हालसम्म कोभिड 19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र सुनसे।
सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाको अधिकारका बारेमा थप स्पष्ट हुनका लागि सामाजिक सुरक्षा मन्त्रालय प्रदेश 2 की सामाजिक विकास महाशाखा उपसचिव देव कुमारी खत्रीसँग इन्सेक प्रदेश 2 कार्यालयका कार्यक्रम फोकल पर्सन वरुण बस्यालले गर्नुभएको कुराकानी सुन है त।
नमस्कार, स्वागत छ तपाईँलाई।
धन्यवाद।
यो सामाजिक सुरक्षाको अधिकार भनेको चाहिँ के हो? नागरिकले सामाजिक सुरक्षाको अधिकार भनेर के बुझ्नु जरुरी छ? संक्षिप्तमा बताइदिनुहोस् न।
सामाजिक सुरक्षा कार्यक्रम भनेको चाहिँ अब यो समाजमा चाहिँ सुरक्षित भएर एउटा बाँच्नको लागि चाहिँ अहिले तत्कालको अवस्थामा हामीले कुरा गर्दा चाहिँ यो सामाजिक सुरक्षा सम्बन्धी चाहिँ अब कार्यक्रम चाहिँ विशेष गरी स्थानीय तहमै छ। यो सामाजिक सुरक्षा भत्ताको वितरणको कुराहरू स्थानीय तहले हाम्रो ज्येष्ठ नागरिकहरूलाई र अपाङ्गता भएका व्यक्तिहरूलाई अनि बालबालिकाहरूलाई यो सामाजिक सुरक्षा सम्बन्धी चाहिँ र एकल महिला यसलाई चाहिँ यो भत्ता वितरणको कार्यक्रम चाहिँ छ सरकारले अगाडि ल्याएको। र यो कार्यक्रम चाहिँ अहिले भन्नुपर्दा स्थानीय तह स्थानीय पालिकाबाटै यो भत्ता वितरणको कार्यक्रम सामाजिक वरिष्ठ नागरिकहरू उमेर जुन सरकारले तोकेको उमेर क्रस गरिसकेका ज्येष्ठ नागरिकहरूलाई चाहिँ मासिक चाहिँ जुन एउटा ज्येष्ठ नागरिकहरूलाई एउटा आत्मग्लानी नहोस्, मलाई पनि सरकारले हेर्छ, म पनि सरकारको उसभित्र चाहिँ पर्छु, दायरामा पर्छु, सरकारले मलाई पनि एउटा देशको नागरिकको रूपमा हेर्छ, मलाई पनि एउटा बाँच्नुको लागि चाहिँ केही आधार सिर्जना होस् भनेर केही रकम चाहिँ छुट्याएर हामीलाई दिने गरेको छ। त्यो रकमले हामीलाई एउटा हौसला प्रदान हुन्छ भन्ने हिसाबले चाहिँ अहिले जुन हाम्रा ज्येष्ठ नागरिक भए, एकल महिला भए, बालबालिका भए, अब यिनीहरूले चाहिँ त्यस्तो सोचाइ छ जस्तो लाग्छ कि मलाई। यो
नेपालको संविधान 2072 को धारा 43 आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, त्यसै गरी असहाय एकल महिला, अपाङ्ग भएका व्यक्तिहरू, बालबालिकाहरू, आफ्नो हेरचाह आफैले गर्न नसक्ने व्यक्तिहरू र लोप उन्मुख जातिका नागरिकहरूलाई चाहिँ कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख गरेको छ। र त्यही अनुसार चाहिँ सामाजिक सुरक्षा ऐन 2075 र सामाजिक सुरक्षा नियमावली 2076 पनि लागू भइसकेको अवस्था छ। यसरी हेर्दाखेरि संविधानले लक्षित गरेका नागरिकहरूले चाहिँ सामाजिक सुरक्षाको अधिकारको उपयोग गर्न पाएका छन् कि छैनन्? तपाईँले के देखिरहनु भएको छ केही बताइदिनुहोस् न।
यो चाहिँ कस्तो भने अहिले चाहिँ अब हामी चाहिँ सिधै यो सामाजिक सुरक्षा सम्बन्धी भत्ता वितरण गर्ने निकाय अर्थात् तह नभए पनि अब स्थानीय तहले जुन वितरण गरेको छ, मलाई चाहिँ लाग्छ उमेर पुगेका ज्येष्ठ नागरिकहरू र जुन हाम्रो एकल महिला जुन विधवा महिला भन्छन् एकल महिला र एकल महिला भन्नाले चाहिँ अब यो श्रीमान मरेर विधवा भएका र उमेर छँदै या उमेर पुगेर भएका जसरी पनि एकल भएका या बिहा नै नगरी एकल रूपमा बसेका र यिनीहरूको चाहिँ निश्चित एउटा उमेर तोकिएको छ यो उमेर नपुगिकन बिहा न गर्दिन भनेर जुन बसेका अर्थात् डिभोर्स भएका यस्ता व्यक्तिहरूको चाहिँ एउटा निश्चित उमेर तोकिएको छ त्यो उमेर पार गरेपछि मात्रै उहाँहरूले चाहिँ यो सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ र मलाई लाग्छ अब यो चाहिँ ओडाबाटै नामावली चाहिँ स्थानीय तहमा जाने भएकोले ओडामा कस्ता मान्छे चाहिँ यो हाम्रो सामाजिक सुरक्षा लिने खालका छन् भन्ने कुरा चाहिँ ओडाले स्पष्ट थाहा पाएर त्यसको नामावली स्थानीय तहमा पठाएको हुनसक्छ तर अब कतिपय र यसले गर्दाखेरि मलाई लाग्छ जो सामाजिक सुरक्षा पाउनुपर्ने जुन सामाजिक सुरक्षाको हक भएका जो व्यक्ति हुन् त्यो चाहिँ मलाई लाग्छ ओडाबाटै स्थानीय तहमा जाने भएकोले मलाई लाग्छ छुटेका छन् जस्तो लाग्दैन तर कस्तो अवस्थामा चाहिँ जुन पाउनुपर्ने व्यक्तिले नपाएको हुनसक्छ मैले नपाएको भन्ने त हाम्रो रेकर्डमा छैन होइन यसैले हामीले पाएन भन्ने हामीसँग गुनासो पनि आएको अवस्था छैन तैपनि कस्तो अवस्थामा नपाउन सकिन्छ भने कहिलेकाहीँ अब पहिला चाहिँ यो अहिले सफ्टवेयर डेभलप गरिसकेको अवस्था छ यो सामाजिक सुरक्षा भत्ता वितरणको जस्तै खाता खोल्नुपर्ने त्यो खातामा चाहिँ अब जुन सेवाग्राहीले चाहिँ दस्तखत नमुना दिनुपर्ने त्यसैका आधारमा चाहिँ अब उसको ब्याङ्क खातामा चाहिँ पैसा जाने जो सामाजिक सुरक्षा जाने सिस्टम पनि बनाएको छ नि सरकारले यसले गर्दा चाहिँ गलत व्यक्तिको हातमा पर्दैन कि सामाजिक सुरक्षा जो पाउनुपर्ने मान्छेको हातमा पर्न परेको होला भन्ने मैले अनुभूति चाहिँ गर्छु र त्यो पनि त्यो पक्कै पनि त्यही भएको नि हुनसक्छ अब पहिला चाहिँ कस्तो हुन्थ्यो भने अब जो वृद्ध ज्येष्ठ नागरिकहरू चाहिँ मरिसकेका व्यक्तिको नाउँमा पनि वृद्ध भत्ता चाहिँ निकालेर खाए भनेर एउटा सचिवका नाउँमा चाहिँ विभिन्न उजुर बाजुरहरू यस्ता आउने गरेको पत्र पत्रिकाबाट हामीले थाहा पाउँथ्यौँ कि अहिले चाहिँ जुन एउटा सफ्टवेयर डेभलप गरेकाले यसमा चाहिँ अलिकति कन्ट्रोल भएको हो कि सरकारले यसमा सुधार गरेको हो कि जस्तो फिल चाहिँ हामी जनमानसमा जो कोहीलाई चाहिँ पर्न आउँछ र अब अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अब सोसियल सेक्युरिटीको अब हक हुनाले अपाङ्गता भएका व्यक्तिहरूमा पनि जुन अब पहिला बाँडेका अपाङ्गता परिचय पत्रहरू चाहिँ अलिकति मिस भएका अर्थात् अपाङ्गता क वर्गका नहुनुपर्ने व्यक्ति पनि क वर्गको अपाङ्गता परिचय पत्र लिएका जुन एउटा अपाङ्गताको क्राइटेरियामै नपरेका व्यक्तिहरूले अपाङ्गता परिचय पत्र लिएर त्यसका आधारमा चाहिँ भत्ता खाएको भन्ने पहिला त्यस्ता कुरा सुनिन्थ्यो भने अहिले पछि आएर चाहिँ त्यो अपाङ्गता परिचय पत्र पनि पहिला लिएको चाहिँ जुगाएर अरू एकदमै उसको समिति गठन छुट्टै स्थानीय तहसँगै समन्वय गरेर त्यसको फिजिकल स्टडी गरेर मात्रै त्यो अपाङ्गता परिचय पत्र दिएको हुनाले त्यहाँ पनि मिसयुज भयो जस्तो चाहिँ लाग्दैन यता कता अब विचार जान त पक्कै पनि होला नि त्यो त कता कता सुन्न पनि आउँछ उसले कको सुविधा नपाउनु पर्ने व्यक्तिले पाएको छ यस्तो अपाङ्गता सामान्य अपाङ्गताले पनि यस्तो भत्ता खाएको छ भन्ने सुन्नमा चाहिँ अझै पनि कता कता आउँछ तैपनि त्यो नगन्ने रूपमै भयो जस्तो मलाई लाग्छ पहिलाको तुलनामा अहिले चाहिँ सामाजिक सुरक्षा जो पाउनुपर्ने व्यक्तिले पाएको नि जस्तो लाग्छ र अब कति चाहिँ अब परिचय पत्रै बनाउन छुटेका छन् कि कति उनीहरूले चाहिँ हामीलाई यस्तो सोसियल सेक्युरिटीको अधिकार छ हामीले यस्तो सुविधा पाउँछौँ भन्ने अझै पनि जनमानसमा त्यो बारेमा जानकारी नभएको हो कि जस्तो लाग्छ जस्तै वृद्ध वृद्धले पनि हामीलाई ज्येष्ठ नागरिक भत्ता पाइन्छ सामाजिक सुरक्षा भत्ता पाइन्छ भन्ने त्यो पनि थाहा नभएर ज्येष्ठ नागरिक परिचय पत्र पनि नबनाएको अवस्था छ र अपाङ्गता भएका व्यक्तिले पनि हामीले यस्तो सुविधा पाउँछौँ भनेर त्यो घर परिवार अभिभावक लगायत त्यो सम्बन्धित व्यक्तिले पनि थाहा नपाएको अवस्था छ। यस्तो अवस्थामा जस्तै एकल महिलाले पनि हामीलाई पनि यस्तो दिन्छ भनेर अझै पनि दूर दराजमा बस्ने जो जनमानसमा यो कुरा थाहा छैन, अलिकति टाठा बाठा सदरमुकामको फेरी फेरी अलिकति शिक्षित परिवारमा मात्रै यो थाहा छ भने एकदम विपन्न एकदम पीडित असहाय अलिकति दुर्गम एरियामा बस्नेलाई अझै पनि थाहा नहुन सक्छ, थाहा भएको छ जस्तो मलाई लाग्दैन। त्यसैले त्यस्तो दरा ठाउँमा बस्ने हाम्रा सोसल सेक्युरिटीको हकवाला व्यक्तिहरू समक्ष चाहिँ यो सचेतना स्थानीय तह लगायत हामी अभियन्ताहरू हामी यस सेक्टरमा काम गर्ने वर्गले चाहिँ यो सचेतना चाहिँ कुना कुनामा पुर्याउनु पर्छ जस्तो लाग्छ कि मलाई। सोसल सेक्युरिटीको हकको बारेमा यस्तो सुविधा छ, सरकारले यति रकम चाहिँ दिने गरेको छ, यति वर्ष उमेर पुगेका वृद्ध वृद्धा यस्तो भएको एकल महिलालाई र यस्तो बालबालिकालाई चाहिँ सरकारले यस्तो सुविधा दिएको छ है भन्ने कुरा चाहिँ पुर्याउनु पर्ने, त्यसमा चाहिँ अलिकति कमी हो कि जस्तो फिल हुन्छ। जस्तै वडा लेभलदेखि नै यो सचेतना चाहिँ पुर्याउनु पर्छ, वडा सचिवको पनि रोल हुन्छ, वडा अहिले राजनीतिक पोलिटिकल मेम्बरहरूको पनि हुन्छ, पोलिटिकल मेम्बरहरूले पनि आफ्नो पार्टीलाई मात्रै नहेरी सबै समग्र सबै नागरिकलाई सबै पार्टीका अब मानिसहरूलाई हेर्नुपर्ने हुन्छ। अब कस्तो छ भने हाम्रो चलन चाहिँ आफ्नो पार्टीका भए खोजी खोजी पानी पानी लगेर त्यो परिचय पत्र बनाएर त्यो सुविधा दिलाउने, अर्काको पार्टीको भए भन्दै नभन्ने उसलाई जानकारी नै नगराउने, त्यस्तो पनि परिपाटी चाहिँ भएकोले मलाई लाग्छ छुटेका छन् होला हाम्रो त्यस्ता सोसल सेक्युरिटी अथवा सामाजिक सुरक्षा भत्ता अथवा सामाजिक सोसल सेक्युरिटी कार्यक्रममा समाहित हुनुपर्ने जो वर्ग छ त्यो वर्ग चाहिँ अझै पनि छुटेको हो कि भन्ने मलाई लाग्छ।
हजुर, मैले प्रसङ्ग बस जोड्न चाहेँ, जस्तो सामाजिक सुरक्षाको बारेमा जानकारी नै नभएका व्यक्तिहरू र अब मलाई लाग्छ सडक बालबालिकाहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत समावेश गर्न सकेको छैन, किन भन्दा उनीहरूलाई त्यो बारेमा जानकारी छैन, फर्म भर्न जान्दैनन्, कसैले पहल पनि गर्दैन। र यो सामाजिक सुरक्षाको अधिकारलाई चाहिँ सामाजिक सुरक्षाको अधिकार होस् या सामाजिक सुरक्षा कार्यक्रम होस् यसलाई भत्तासँग मात्र जोडिने, सामाजिक सुरक्षा भत्ता मात्र भनिने एउटा प्रचलन छ, एउटा जस्तो सामाजिक सुरक्षा भनेपछि चाहिँ भत्ता नै बुझ्ने खालको परिपाटी छ, तर सामाजिक सुरक्षा भनेको त नागरिकहरूलाई उनीहरूको अधिकारबाट नैसर्गिक अधिकारबाट पनि संरक्षण गर्नु हो नि त, जो जोखिममा छ
यो खालले हो। जस्तै अब ऐन कानुनले दिएको अधिकारहरू सम्पूर्ण उनीहरूले उपभोग गर्न पाउनु पनि सामाजिक सुरक्षा हो, र सरकारले त यस सम्बन्धमा त धेरै ऐन कानुनहरू ल्याएको छ, जस्तै बिबारिसे सडक बालबालिकाहरूको लागि पनि ल्याएको छ होइन, हिंसा पीडित महिलाहरूको लागि पनि ल्याएको छ, जुन घरेलु हिंसा कसुर सजाय ऐन बनेको छ, घरेलु हिंसा कसुर सजाय ऐनको नियमावली बनिसकेको अवस्था छ, मानव बेचबिखन विरुद्धको ऐन नियमावली बनिसकेको अवस्था छ, भनेपछि अझै पनि यस्ता ऐन कानुन छन्। जस्तै यी हामीलाई हेर्ने निकाय छ, हामीले यो ऐन कानुन भित्र रहेर यस्ता अधिकारहरू यो वर्गलाई दिनुपर्छ भन्ने कुरो अझै पनि सचेतना फैलाउन नसकेको अवस्था छ। पीडित जो प्रभावित हो, प्रभावितले त यो अब थाहा आफैले आफैलाई थाहा हुने कुरै भएन प्रभावित, अब त्यही मैले अघि पनि भने अब टाठा बाठा सदरमुकाम फेरी फेरि शिक्षित परिवारलाई थाहा छ, अझै पनि त विपन्न सीमान्तकृत लोपोन्मुख जातिमा अझै पनि यो सोसल सेक्युरिटीका यस्ता ऐन नियम कानुन छन्, हामीले यस्तो सरकारले हामीलाई यस्तो गरेको छ भन्ने कुरो अझै पनि थाहा छैन कि।
र आजका लागि अन्तिम जिज्ञासा राखेँ मैले, अब यो सामाजिक सुरक्षा कार्यक्रमलाई लिएर के सुझाव दिन चाहनुहुन्छ, कस्तो खालको सामाजिक कार्यक्रम चाहिँ अहिले जनमानसमा आउन
जति सामाजिक कार्यक्रम भन्नाले चाहिँ अब सिधै समाजमा बस्ने हाम्रा प्रभावित जुन सामाजिक वर्गहरूमा जुन हाम्रो मैले अघि भने महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता अवलोकन्मुख वर्ग, पीडित, दलित, उत्पीडित यस्ता जनसमुदायहरूलाई चाहिँ को हक हितको लागि जुन सरकारले जुन व्यवस्था गरेका छन् ऐन नियम कानुन मार्फत जे सेवा सुविधा जस्तै अब राहतका कुराहरू छन्, अब सेवा सुविधाका कुराहरू छन्, अब भत्ताका कुराहरू छन्, यी विषयमा चाहिँ एकदम व्यापक प्रचार प्रसार हुनु पर्यो र सरकारले यस्तो यस्तो प्रभावितलाई यस्तो यस्तो सेवा चाहिँ उपलब्ध गराउनु पर्ने व्यवस्था छ, इभन उपभोक्ता समितिहरूमा पनि यस्ता वर्ग यति प्रतिशत हुनुपर्छ भन्ने सरकारको जुन मूल छ त्यसको बारेमा चाहिँ एकदम व्यापक प्रचार प्रसार र सचेतना अभियान फैलाउनु पर्छ। यो चाहिँ वडा स्तरबाटै यस्तो वडा स्तरदेखि माथिल्लो सङ्घीय तहसम्म सचेतनाका अभियान चाहिँ आफ्नो सेक्टरबाट आफू आफ्नो क्षमताले भ्याएसम्म सबै सामु यो सचेतना अभियान चाहिँ फैलाउनु पर्छ भन्ने जस्तो लाग्छ मलाई।
हुन्छ, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरडियामा स्थान जनकपुर धाम। हामीलाई jankpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त, कार्यक्रमबाट प्राविधिक मित्र रमेशजीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिङ्कु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।